यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत उम्मेद्वारमाथिको उजुरी जाँचबुझ जारी। आजै 5 बजेपछि नामावली प्रकाशन गर्ने आयोगको तयारी। विगतका निर्वाचनमा गठबन्धन गर्दै आएका दलहरू यो पटक एक्लै निर्वाचनमा होमिए जनविश्वासको परीक्षण हुने विश्लेषकहरूको टिप्पणी। र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका सदस्यहरूद्वारा अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमण कडा निन्दा। समाचार अब विस्तारमा। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि मनोनयन पत्र दर्ता गरेका उम्मेद्वारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी 5 बजेपछि उम्मेद्वारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। उम्मेद्वारमाथि जाँचबुझ हिजो दिउँसो 3 बजेदेखि नै शुरू भएको हो। यो क्रम आज साँझ 5 बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। आज मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेद्वारको नामावली प्रकाशन गरिने उहाँले बताउनुभयो। आज बेलुकी 5 बजेदेखि 7 बजेसम्म उम्मेद्वारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ। माघ 9 गते भोलि बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म उम्मेद्वारले नाम फिर्ता लिने समय थोकिएको छ। माघ 9 गते दिउँसो 1 बजेदेखि 3 बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यस्तै दिनको दिउँसो 4 बजेदेखि साँझ 7 बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ। भोलि 77 मुख्य निर्वाचन अधिकृतको कार्यालय र 88 निर्वाचन अधिकृतको कार्यालयमा 3 वटा कार्यक्रम तय गरिएको जानकारी पनि उहाँले गराउनुभयो। संघीय राजधानी रहेको जिल्ला काठमाडौँका 10 वटै निर्वाचन क्षेत्रमा 7,10,708 मतदाता कायम भएका छन्। यसमा महिला 3,64,000, पुरूष 3,46,116 र अन्य 7 जना रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाडौँमा मतदान स्थल 320 र मतदान केन्द्र 817 कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले जानकारी दिनुभयो। विगतका केही निर्वाचनहरूमा गठबन्धन र तालमेल गरी निर्वाचनमा भाग लिँदै आएका राजनैतिक दलहरू यसपटक बिना गठबन्धन एक्ला एक्लै निर्वाचनमा होमिएका छन्। राजनैतिक दलहरू गठबन्धन नगरी निर्वाचनमा सहभागी भएका कारण फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै दलको सांगठनिक शक्ति र जनविश्वास परीक्षण हुने विश्लेषकहरू बताउँदछन्। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
विगतका निर्वाचनहरूमा तालमेल गर्दै निर्वाचनमा सहभागी हुँदै आएका पुराना दलहरू समेत यसपटक एक्ला एक्लै मनोनयन दर्ता गराएर निर्वाचनमा उत्रिएका छन्। नेपालको संविधान 2072 जारी भएपछिका निर्वाचनहरूमा गठबन्धन र तालमेल गरी दलहरू जित सुनिश्चित गर्दै आएका थिए। प्राय पुराना दलका नेता कार्यकर्ताले आफ्नै चुनाव चिन्हमै मतदान गर्ने सुनिश्चितता हुनुपर्नेमा पार्टीमा दबाव दिँदै आएका थिए। निर्वाचन पूर्व कुनै पनि रूपमा दलीय गठबन्धन गर्नु सत्ता स्वार्थ केन्द्रित हुने र त्यस्ता खालका गठबन्धन गर्न नहुने विषयमा दलहरूबीच आन्तरिक आवाज बलियो बन्दै गएपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी सहित विघटित संसदमा प्रतिनिधित्व गर्ने र अधिकांश नयाँ राजनीतिक दल गठबन्धन नगरी निर्वाचनमा होमिएका हुन्। निर्वाचनमा एक्ला एक्लै भाग लिँदा सबैभन्दा बढ़ी दलहरूलाई आन्तरिक जीवनमा फाइदा पुर्याउने र कुन दलको के हैसियत हो भन्ने कुरा पनि दलहरूले आफ्नै चुनाव चिन्हमा मत पाउँदा वास्तविक शक्ति र जनविश्वासको परीक्षण हुने तथा यसले दलहरूलाई आफ्नो परीक्षणका लागि पनि फाइदा पुग्ने देखिन्छ। राजनीतिक विश्लेषक चन्द्रकिशोर।
विगतमा चुनाव भन्दा अघि नै गठबन्धन गर्दाखेरि प्रत्येक दलका आफ्ना आफ्ना आधार क्षेत्र हुन्छन्, खास कन्स्टिट्युएन्सी हुन्छ। त्यो कन्स्टिट्युएन्सीका कार्यकर्तामा असन्तुष्टि थियो, जसले गर्दा दलहरू यसपटक गठबन्धन गर्न मानेन। दलहरूको आन्तरिक जीवनमा त्यसले फाइदा पुर्याउँछ। कुन दलको के हैसियत हो, दलहरूले आफ्नै चुनाव चिन्हमा उसका फलोवर्सहरूले, जगत हितैषीहरूले मतदान गर्ने भए। पहिला के हुन्थ्यो भने एउटा दलका कार्यकर्ता अर्को दललाई मतदान गर्दाखेरि कुन दल मेरो हो र कुन दल अर्काको हो भनेर चिनारी नै लुप्त हुने स्थिति थियो।
लोकतन्त्रमा निर्वाचनपछि सत्ता समीकरणका लागि दलहरूबीच गठबन्धन हुन सक्ने भए पनि चुनाव पूर्व नै गठबन्धन हुनु चाहिँ उचित र प्राकृतिक नभएको र पछिल्लो समय देखिएको विचारहीनताको राजनीति दलहरूबीचको गठबन्धनको राजनीतिको सह उत्पादन भएकोले यसबाट त्यो सच्चिने बताउनुहुन्छ विश्लेषक चन्द्रकिशोर।
लोकतन्त्रमा चुनाव पश्चात गठबन्धन हुन्छन्, कुनै एउटै दलको सरकार बन्न नसक्ने अवस्थामा वा पनि राष्ट्रिय एजेन्डामा कमन मिनिमम पुग्ना बनाएर दलहरूको गठबन्धन हुन्छ। गठबन्धन गर्दाखेरि दलहरूको प्रभाव विस्तार, दलहरूको सिद्धान्त निष्ठामा हुन्छ। अहिले जुन विचारहीनताको राजनीति आएको छ, त्यो गठबन्धनको राजनीतिको पनि सह उत्पादन थियो। किनभने विचार एउटा छ, प्रतिबद्धता एउटा छ, मत अर्को दललाई दिनुपर्ने थियो। यसपटक त्यो करेक्सन हुन्छ।
गठबन्धन वा तालमेल नगरी एक्ला एक्लै चुनाव लड्दा राजनीतिक स्थिरता आउँछ भनेर भन्न सक्ने अवस्था नरहे पनि यसबाट राजनीतिक पार्टीका जनआधार र धरातलको भने स्पष्ट चित्र आउने बताउनुहुन्छ राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण पोखरेल।
राजनीतिक स्थिरता हुन्छ भन्ने कुरो होइन। गठबन्धन नगरी जाँदा कुन पार्टीको जनाधार के रहेछ भन्ने कुराको चाहिँ स्पष्ट तस्विर आउँछ। र यसपालि राजनीतिक दलहरूले प्रि इलेक्सन एलायन्स गर्न चाहेनन् या गर्ने परिस्थिति बनेन। चुनावी लहर ठुलै आयो भने त त्यो पार्टीकै बहुमतको सरकार बन्छ, होइन? कुनै पार्टीको पनि बहुमत नआएको अवस्थामा त चुनावपछि गठबन्धन गरेर मात्रै सरकार बन्न सक्छ।
यसअघि चुनाव अगाडि नै गठबन्धन गरी झण्डै दुई तिहाई मत हासिल गरेका दलहरू समेत छुटिएर फरक फरक रूपमा सत्ता संघर्षमा लागेका कारण दलहरूप्रति एक प्रकारको वितृष्णा देखिन थालेको थियो। तर विश्लेषकहरू अझै पनि दलहरू बीच गठबन्धन हुँदैन होला भन्ने अवस्था टरी नसकेको बताउनुहुन्छ। विगतमा सत्ता स्वार्थ केन्द्रित गठबन्धनले गर्दा छोटै समयमा पटक पटक सरकार परिवर्तन भएका कारण मुलुकले राजनीतिक स्थिरता पाउन सकिरहेको थिएन, जसले गर्दा सर्वसाधारणमा निराशा उत्पन्न हुँदै गएको थियो। सम्भवत जनताको मनोभाव बुझेर हुन सक्छ यसपटक दलहरू चुनाव पूर्व गठबन्धन नगरी निर्वाचन मार्फत आफ्नो वास्तविक परीक्षणका लागि तयार भएका। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ। काठमाडौँको नक्सल स्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्य दृश्यका माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनु पर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा उहाँले प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिनुभएको हो। प्रहरी महानिरीक्षक कार्कीले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना संकलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हात हतियार बरामद, ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी अझ क्रियाशील भई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि प्रत्यक्षतर्फ महिला उम्मेद्वारको सहभागिता न्यून देखिएको छ। प्रमुख राजनैतिक दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेद्वारलाई कम प्राथमिकता दिएका कारण महिला उम्मेद्वारको संख्यामा कमी आएको हो। सुनसरीमा समेत महिला उम्मेद्वार दलहरूको प्राथमिकतामा परेको देखिँदैन। सुनसरीबाट संवाददाता रूमा रिजालको रिपोर्ट।
महिला उम्मेद्वार यदि मेरो क्षेत्रमा उठ्नुभयो भने आँखा चिम्लेर म उहाँलाई चाहिँ भोट दिन्छु, किनभने महिलाले सजग सतर्क भएर एउटा घर जसरी चलाउँछ त्यसरी देश चलाउँछ भन्ने मेरो धारणा छ।
यसरी सर्वसाधारणले पत्याएका महिला उम्मेद्वारलाई राजनैतिक दलले भने त्यति पत्याएको पाइएन। सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका उम्मेद्वार मध्ये महिलाको संख्या बारे प्रश्न पार्दै जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण पौडेल,
एउटा निर्वाचन क्षेत्रमा 110 जनाको उम्मेद्वार दर्ता हुँदाखेरि महिलाको संख्या चाहिँ 20 जना रहेको छ। 33% त पुगेर अब यसको नपुगेको कारणले गर्दाखेरि पछि समानुपातिको सूचीबाट चाहिँ यसलाई मिलाउनु पर्छ होला सायद।
सुनसरीका चार निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेद्वार मध्ये जम्मा 20 जना मात्रै महिला हुनु कुल उम्मेद्वारको करिब 18% मात्र हो। तर महिला सहभागितामा पार्टी सजग रहेको बताउनुहुन्छ एमाले सुनसरी जिल्ला सचिव राम कोइराला।
पार्टीको नीति नै छ 33% महिला दिने, अब चारवटा क्षेत्रमा एउटा महिला परेपछि पर्सेन्टेज त पुगिहाल्यो, त्यो सन्तुलित।
सुनसरीमा देखिएको यो तथ्याङ्कले राजनीतिमा महिलाको वास्तविक अवस्था दर्शाएको छ। जबसम्म चुनावी प्रक्रियामा पैसाको चलखेल रोकिन्न तब महिला सहभागिता न्यून रहने बताउनुहुन्छ उम्मेद्वार आकांक्षी रन्जु सिग्देल।
अब आकांक्षी म पनि थिएँ, नपत्याउने प्रविधि पनि छ, अहिले चाहिँ क्षमता भएकै महिलाहरूले पनि पहुँच पुर्याउन नसकेर टिकट नपाएको देख्छु क्या। म यो आर्थिक चपेटाले महिलाहरू कमजोर हुन्छन्, त्यो भएर पनि चुनावमा उसले आँट पनि गर्दैनन् कतिले।
महिलालाई समान अवसर दिएको बताइए तापनि आसन्न निर्वाचनमा महिलाको यो उम्मेद्वारीले राजनीतिमा महिलाको सहभागिता कहाँ नै रहेछ त्यो छर्लङ्ग पारेको छ। रुमा रिजाल, रेडियो नेपाल, सुनसरी।
रिपोर्ट पछि बाँकी समाचार। कुलेखानी काठमाडौँ सड़क खण्ड अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ अनि दुईजना घाइते भएका छन्। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ आइरहेको मधेस प्रदेश 03001/6721 नम्बरको गाड़ी आज बिहान दुर्घटना हुँदा सर्लाहीको बर्बथा नगरपालिका एकका 17 वर्षीय रोहन मण्डलको मृत्यु भएको हो। दुर्घटनामा सर्लाहीको बर्बथा नगरपालिका एकका 25 वर्षीय राम ओली शाह र 16 वर्षीय छोटी पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ। बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढ़ीबाट बैतडीतर्फ आउँदै गरेको M1T1013 नम्बरको ट्र्याक्टर आज बिहान पाटन नगरपालिका 8 को अनार खोलीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य 3 जना घाइते भएको घटनास्थलमा रहनुभएका खोडपे प्रहरी चौकीका इन्चार्ज उदय सिंह खडायतले जानकारी दिनुभयो। मृतक र घाइतेहरूको परिचय खुल्न नसकेको उहाँले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले ग्रीनल्याण्डबारे सम्भावित सहमति खोज्ने प्रयास गरिरहेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प युरोपेली साझेदार देशहरूमाथि भन्सार शुल्क लगाउने आफ्नो योजनाबाट पछि हट्नु भएको छ। ट्रम्पले आफूले नेटोका नेताहरूसँग अत्यन्तै उपलब्धिपूर्ण बैठक गरेको र त्यसमा ग्रीनल्याण्ड र आर्कटिक बारे सहमतिको प्रारूप तयार भएको सामाजिक सञ्जालमा उल्लेख गर्नु भए पनि त्यसबारे थप जानकारी दिनुभएको छैन। नेटोले पनि उक्त बैठकलाई अत्यन्तै उपलब्धिपूर्ण भनेको छ र राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको फेमोकले आर्कटिक सुरक्षा सुनिश्चित गर्नेमा जोड़ दिने बताइएको छ। त्यसअघि स्विजरल्याण्डको डाभोसमा वर्ल्ड इकोनोमिक फोरमलाई सम्बोधन गर्दै ट्रम्पले आफूले बल प्रयोग नगर्ने तर उक्त भूभागको स्वामित्व सुनिश्चित गर्न वार्ता गर्न चाहेको बताउनु भएको थियो। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका सदस्यहरूले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कड़ा निन्दा गरेका छन्। आक्रमणमा धेरै नागरिक मारिनुका साथै घाइते भएका बताउँदै सुरक्षा परिषदका सदस्यहरूले पछिल्लो समयमा सबै प्रकारका आतंकवादले अफगानिस्तान र विश्वमै शान्ति सुरक्षाको लागि सबैभन्दा गम्भीर खतराको स्थान बनेको पुष्टि पनि गरेका छन्। काउन्सिलले निन्दनीय कार्यको आयोजक र प्रायोजकलाई जवाफदेही बनाउन तथा उनीहरूलाई न्यायको कठघरामा ल्याउन अन्तर्राष्ट्रिय कानून र आफ्ना दायित्व अनुसार सक्रिय सहयोग गर्न समेत आग्रह गरेको छ। अब खेलकुद। आईसीसी महिला टी20 विश्वकप ग्लोबल छनौटको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ। कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग 2 रनले पराजित भयो। योजीसँगै समूह बीमा रहेको नेदरल्याण्डसले 3 खेलबाट 6 अंक बनाएको छ। आजको हारसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। जितको लागि 141 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित विश्वभरमा 7 विकेट गुमाएर 138 रनमा समेटियो। नेपालको लागि रूबिना छेत्रीले 32 बलमा सर्वाधिक 37 रन जोडिन्, त्यस्तै सीता राणा मगरले अभिजित 27 रनको योगदान गरिन् भने बिन्दु रावलले 18 रन बनाइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले विश्वभरमा 5 विकेट गुमाएर 140 रनको योगफल बनाएको थियो। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत उम्मेद्वारमाथिको उजुरी जाँचबुझ जारी। आजै 5 बजेपछि नामावली प्रकाशन गर्ने आयोगको तयारी। विगतका निर्वाचनमा गठबन्धन गर्दै आएका दलहरू यो पटक एक्ला एक्लै निर्वाचनमा होमिए जनविश्वासको परीक्षण हुने विश्लेषकहरूको टिप्पणी। र संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका सदस्यहरूद्वारा अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको कड़ा निन्दा। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।